नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको गएको भन्दा अघिल्लो साता हामीले तपाईँलाई कथा सुनाएका थियौं। निरूपा प्रसूनको कथा संग्रह तिम्रो लोग्ने र म कथा संग्रहभित्र संग्रहित कथा आधा आधी वाचन हुँदाहुँदै हामीले छोडेका थियौं। गएको साता हामीले त्यही कथाको पुनप्रसारण गर्यौं र त्यसको बाँकी अंश अझै बाँकी रहेको थियो। आज निरूपा प्रसूनको कथा संग्रह तिम्रो लोग्ने र म भित्र संग्रहित कथा आधा आधीको बाँकी अंश लिएर आइपुगेका छौं। यो कथा संग्रहबारे डाक्टर ध्रुवचन्द्र गौतम लेख्नुहुन्छ, नयाँ पुस्तकी कथाकार निरूपा प्रसूनका कथामा सामाजिक र मनोवैज्ञानिक सम्बन्धको प्रस्तुति छ, कथात्मकता रुचिकर छ, यी कथामा मानवीय सम्बन्धको जिज्ञासा छ, कथामा निजत्व झल्किन्छ। त्यसै गरी नारायण ढकाल यो कथा संग्रहबारे लेख्नुहुन्छ, प्रसून नयाँ पुस्तकी साहसी कथाशिल्पी हुन्, प्रेम यौन र मातृत्व जस्ता चुनौतीपूर्ण एवं संवेदनशील विषयमा कलम चलाउनु उनको मूल विशेषता हो। निरूपा प्रसूनको कथा संग्रह तिम्रो लोग्ने र म भित्र संग्रहित कथा आधा आधीको बाँकी अंश अब आज वाचन हुन्छ। जेठ महिनाको दोस्रो साता लाग्दैछ, साउनको वर्षा झैँ भएको छ काठमाडौँ। पानी नपरेको दिन टन्टलापुर घाम लाग्छ। दुई कप चिया बनाए, एउटा कप आधारको अघिल्तिर राखिदिए, अर्को कप लिएर कुर्चीमा बसे। माया मलाई गर, चुम्बन अरूलाई गर्नु, म तिमीलाई एउटी केटी खोजेर ल्याइदिन्छु। जो पाए त्यही हुँदैन, मलाई विशेष केटी चाहिन्छ, तिमी जस्तै एकदमै विशेष, उसले भने। हुन्छ, म विशेष केटी नै खोजेर ल्याइदिन्छु। प्रेम जो कोहीसँग कहाँ हुन्छ त नि, शरीर प्राप्त नै सबै कुरा होइन, उसले भने। शरीर प्राप्त नै सबै कुरा नहुने भए त तिमी किन मसँग टाँसिन खोज्छौ त, समोसा खाऊ। म उसको अगाडि समोसाको प्लेट राखिदिन्छु। यो त 10 रुपियाँमा पनि आउँछ के समोसा, यसको मतलब मेरो मूल्य समोसाको भन्दा अलिक बढी नै छ होइन? आधार आँखा तर्से मलाई। म चोकमा उभिएँ भने पैसावाल हुनेछु क्यारे, अझ मेरो पनि राख्नुपर्छ। हात चुम्बनको मूल्यहरू 100, गाला चुम्बनको मूल्यहरू 500 इत्यादि कि कसो? आधारले मेरो कुरा सुन्या नसुन्या चाहिँ गरी मेरो अनुहारसँग तन्मयसँग हेरेर बसी, भित्तामा अडेस लागेर बसेकी ओछ्यानमाथि। तेस्रो पटक आज पनि आधारले मलाई माया गर्ने सबैले यस्तो गर्छन्, म मात्र अपवाद होइन। आधार रिसारे बोलिरहेकी छ। उसको ब्यागमा अनुहार चम्काउने प्रसाधनका अनेकन सामग्री हुन्छन्, सुन्दर बन्नुपर्छ उसलाई। मैले भने, अपवाद नै हो म्याडम, हामी केटीकेटी भयौँ नि त, के फरक पर्छ त? उसले भने, फरक पर्छ, फरक नपर्ने भए मलाई किन असजिलो भयो त? किनकि तिमी मलाई मैले जति माया गर्दैनौ। होइन, मलाई टाँसिन मन पर्दैन, मलाई तिम्रो टसाईमा प्रेम होइन पीडा हुन्छ। यतिसम्म त भने मैले, साँच्चै भन्ने हो भने मलाई उसको टसाईमा रेप नै गर्न लागि भन्ने लाग्छ। असाध्यै डराउँछु, धड्कन बढ्छ, आत्तिन्छु म। म पनि तिमीसँग कहिले पो टाँसिएकी छु र अघि के गरे त, कति दिनपछि महिनौ भइसकेको थियो, यसको औचित्य के? मलाई त यसमा कुनै रुचि छैन। सबैलाई मायामा प्राप्तिको आश हुन्छ, ऊ भन्दै जान्छ, चाहनाहरू बढेर भेल भन्छन्। मायाको प्रस्तुतिको अन्तिम रूप हो यस वर्ष, प्रेमको पराकाष्ठ रूप हो। प्रेम गर्नेहरू सबैले यसो गर्छन्, मैले पनि त्यही गरेँ त, के फरक भयो? फरक भयो म्याम, यी सब त विपरीत लिङ्गी बीच हुने कुरा हो, के फरक भयो त? हामी समलिङ्गी हौ। माफ गर डियर, म चाहिँ समलिङ्गी होइन, मैले आई लभ यू भन्दा तिमीलाई राम्रो लाग्दैन? मैले उसले सोधेँ। लाग्छ। मैले इन्टिमेसीका कुरा नलेखेर लामो लामो मेसेज नपठाउँदा मलाई माया गर्नै छाड्यौ, तिमी चेन्ज भयो भन्यौ भने कि होइन? त्यो त तिमीले लगाइदिएको बानी सिवाय अर्थक होइन। त्यो मेरो रहर या चाहना अथवा आवश्यकता पटक्कै थिएन म्याम, त्यो त बानी हो तिमीले लगाइदिएको। आधार मेरो अनुहार हेर्दिन, झ्यालतिर हेर्दै भन्छे। पहिलेको जमानामा पनि केटीकेटी बीच अफेयर हुन्थ्यो, त्यो जमानामा भन्न सक्दैनथे, नाम थिएन। अहिले हाम्रो आफ्नो छुट्टै पहिचान छ। आधारको कुरा सुनिरहे। उसले बीचबीचमा हामी भनेको सुन्दा कन्चेरीको रौँ तातेको थियो। ऊ आफू लेस्बियन भन्दैमा मलाई पनि। आधार अचानक जुरुक्क उठी, झ्यालको पर्दा लगाएर ढोकाको चुकुल पनि। म चिच्याउँछु अब, डरले चिच्याउने अवस्थामा पुगेकी छु। अघिको बाँकी काम पुरा गरौँ भने मैले के गरेकी छु र चिच्याउनलाई? अहिलेसम्म त केही गरेकी छैनौ। अब जो तिमी तयारीमा छौ, म डराइ डराइ बोल्छु। मेरो ओछ्यानमा लम्पसार परेर सुतेकी छु आधार। उठ भने, घरमा मम्मीले कहाँ हराई भन्नुभयो होला। मम्मी सुन्ने बित्तिकै जराक जुरुक उठी, लुगा मिलाई, सेतो कुर्ता, हरियो सुराल र हरियै सल। कलेज सकेर प्राध्यापक आधार बर्दीबा सिधै मेरो कोठामा आएकी थिए। यतिखेरसम्म उसको मोबाइल किन बजेन भनेको त उसले मोबाइल नै स्विच अफ गरेकी रहेछ। आफैले लगाएको झ्यालको पर्दा खोली, ढोकाको चुकुल पनि खोलिदिए। म जान्छु अब, जाऊ, मम्मीलाई टेन्सन भइरहेको होला, मैले भने। मलाई साला घरका मान्छे कोही पनि मन पर्दैन, मम्मी त झन्। यो त हद भयो म्याम, स्टुडेन्टले के सिक्लान् यस्तो लेक्चररबाट, मैले भने। म के बच्चा हो त, सेकेन्ड सेकेन्डमा मेरो चिन्ता गर्नुपर्ने, सेकेन्ड सेकेन्डमा फोन गर्नुपर्ने, उसले भने। आमाहरूलाई आफ्नो छोराछोरीको चिन्ता लाग्छ नि, सधैँ केटाकेटी नै छन् भने ठान्छन्। मेरो आफ्नो निजी जिन्दगी खै त, खाली घर कलेज कलेज घर, म त उहाँकी सजीव खेलौना जस्तो पो भएकी छु। त्यसो नभन, त्यो तिम्रो मम्मीको माया हो, प्रत्येक आमाहरू आफ्ना सन्तानलाई औधी प्रेम गर्छन्, मैले उसलाई सुझाव दिएँ। तिम्रो मम्मीले तिमीलाई माया गर्नुहुन्न? किन नगर्ने, गर्नुहुन्छ। मेरो मम्मीले चाहिँ गर्नुहुन्छ त, फोन गर्दैमा माया हुने, नगर्दैमा नहुने होइन। केटाकेटी जस्तो कुरा नगर, तिमी नै भन्थ्यौ मेरो मम्मीको त्यो माया हो भनेर। हो त, मायाको प्रस्तुति अलग अलग हुन्छ, सबैको आमाले उस्तै प्रेम गर्दैनन्। तिमी त घर छोडेर यति टाढा बसेकी छौ, मलाई त कहीँ गएर एक रात पनि बस्न दिनुहुन्न। आफैमा पनि भर पर्छ, मेरो आमालाई म प्रति विश्वास छ, छोरीले गलत गर्दिनँ भन्ने कुरामा ढुक्क हुनुहुन्छ। फेरि म 15-16 वर्षकी अल्लाह र केटी पनि त होइन, मेरो दिदी पनि त यही ठाउँमा हुनुहुन्छ मेरो ख्याल गर्न। बुबा त मलाई बहादुर केटी भन्नुहुन्छ, सबैमा गर्व छ म प्रति। मायाको कुरा गर्छौ, मेरी आमा मैले उहाँको मुटु मागे पनि दिनुहुन्छ, बुझौ। मैले आधारलाई सम्झाउन खोजेकी थिएँ, तर यहाँनिर उल्टो भयो। उसलाई त झन् भड्काए जस्तो पो भयो, एक हिसाबले त ठिकै पनि भयो। आधार घर गए, उनीहरू बाजेको पालादेखि काठमाडौँमा छन्। मम्मीले 5 छोरी जन्माइसक्नु भएको थियो, अन्तमा आधार पनि छोरी नै भएर जन्मी। त्यही दिन आधारको अनुहार पनि नहेरी घर छोडेर निस्केका बाउ, मरे बाँचेको केही पनि ठेगान छैन। घरमा आधार र मम्मी मात्रै छन्, दिदीहरूको बिहे भइसक्यो। शनिबारको दिन नुहाई धुवाई गरेर घाममा कपाल सुकाउँदै थिएँ। आधार आइपुगी, घाममै बसेर गफ गऱ्यौँ केही बेर। कपाल सुकेपछि कोठाभित्र छिर्यौँ। छिर्नासाथ आधारले ढोकाको चुकुल लगाए। दिउँसो कोठामा बस्दा म कहिले चुकुल लगाउँदिनँ, तर उसले झ्यालको पर्दा पनि लगाए। तिमी आज कस्तो राम्री देखेकी छौ, नुहाएर बस्दा र बिहान उठ्ने बित्तिकै तिमी एकदमै कामुक देखिन्छौ। प्रत्युत्तरमा म हाँसे मात्र।
मलाई त
अकस्मात कताबाट आधारले मलाई अंगालो हाली ओछ्यानमा लडाई उम्कन खोज्दै थिएँ सकिन तथानाम गाली गर्न मन लागे पनि बोली निस्केन गालामा निधारमा घाँटीमा जहीँ तहीँ चुम्बन गरी उसको हात मेरो टिसर्टको टाँक खोल्न प्रयासरत थियो प्लिज मलाई यस्तो नगर म भनिदिन्छु मलाई छोडिदिई ढोकाको चुकुल खोलेर बाहिर निस्केँ अब मलाई तिमीसँग कहिले पनि बोल्नु छैन तिमी पो त्यस्तै प्रकृतिकी मान्छे हो म त होइन नि तिम्रो प्रेम मलाई पीडा भयो चाहिँदैन मलाई तिम्रो अभिभावकत्व तिम्रो सङ्गत गर्नु छैन अब मलाई भो पुग्यो तिमी त्यस्तै छौ त त्यस्तै केटी खोजेर किन बिहे गर्दिनौ मुखमा जे आयो भने मैले मुटु कामिरहेको थियो बाहिर घरबेटी आन्टी पनि हुनुहुँदो रहेछ केही बोल्नु भएन मैले आन्टीलाई केही कुरा पनि सुनाइनँ केही क्षणपछि आधार केही पनि नभए चाहिँ गरी निस्केर गयो कोठामा गए मनमनै प्रश्न गरे कि मान्छेहरू स्पर्श बिना प्रेम गर्न सक्दैन पटक पटक फोन गरी मैले उठाइनँ मेसेज पठाएँ रिप्लाई पनि गरिनँ पढ्दैन पढी डिलिट गरिदिएँ मोबाइल अफ गरेर राखेँ ऊ चार दिनपछि आई आउना साथ भुइँमा लडेर भन्न थाले मलाई हार्ट एट्याक भएको छ तिमी माफ दिन्नौ भने म छिट्टै मर्छु उसको अनुहार एकदमै गलेको थियो सात दिनदेखिको बिरामी चाहिँ बोलीमा याचना मन त मेरो त्यत्तिकै पग्लियो तैपनि अनुहारमा कठोरता देखाइरहे देख्दै नदेखे चाहिँ गरी बसे लम्पसार परेर मेरा खुट्टा ढोगी उसको आँसुले मेरा खुट्टा पखालिए मान्छे पनि यति लाचार स्थितिमा पुग्न सक्छ मैले देखेकै थिइनँ मेरा खुट्टा उसले छोड्दै छोडिन तिमी माफ दिन्नौ भने म भर्खरै मर्छु यसो भन्दै ऊ आफ्नो देब्री छाती समाउँछे म के गरौँ के नगरौँको दुविधामा बसिरहेँ अबदेखि त्यस्तो नगर्ने भने ठिकै छ मैले भने माफ दिऊ उसले सोधी उसको अनुहारमा चमक देखियो चिया बनाए आफ्नो ब्यागमा हात घुसारी मैले तिमीलाई के हेराइदिएको छु गेस गर त तिम्रो टाउको नासी भनिदिएँ मैले होइन रिङ लिएराइदिएको छु ए हेर त सेतो पत्थरै पत्थर भएको एकदमै चम्किने झुम्का रहेछ मलाई देखाए ओहो धुमधाम राम्रो रहेछ राम्रो लागेन उसले सोधी किन नलाग्नु यस्तो राम्रो छ रातमा बत्तीकै काम गर्ला जस्तो जोर छ दङ्ग पर्दै मेरो कानमा झुम्का लगाइदिए झुम्का राम्रो थियो आधारले मेरो अगाडि ऐना देखाइदिए मलाई सुहायो पनि मेरो 24 जन्मदिन यो कोठामा बसेको पनि 2 वर्ष भइसकेछ मास्टर्सको अन्तिम परीक्षा पनि दिइसकेँ शाखा अधिकृतको परीक्षा पनि राम्रै भएको छ बिहानै मन्दिर गएँ कहिले पशुपतिनाथ गएँ पछि बुढानीकण्ठ पुगेर आएँ कोठामा आइपुग्दा बिहानको 10 बजिसकेको थियो आधार मलाई पर्खिरहेकी रहेछ उसको हातमा कालो प्लास्टिकको झोला झुन्डिएको थियो ट्र्याकसुट र स्पोर्ट्स सुज लगाएकी थिए मर्निङ वाकबाट फर्किए चाहिँ देखिन्थे गुलाबी चुंदरिया हो कतिखेर आयो मैले सोधे बिहानै 7 बजे त्यो बेलादेखि ढोकामै हो फोन गरेर आउनु पर्थ्यो नि त बेकार दुःख पायो नभए घरै फर्केको भए पनि हुन्थ्यो मैले भने तिम्रो लागि यो त केही पनि होइन डियर फोन गरेको भए हुन्थ्यो, फेरि दोहोऱ्याएर भन्छु म, सरप्राइज दिउँ भनेर उसले भने। कोठामा छौ कि छैनौ भनेर सोध्दैमा के हुन्थ्यो, सरप्राइज खुल्थेन क्यारे, तिमी आफैले त दुःख पायौ नि। कहिले भनेकी थिएनौ मन्दिर जान्छु भनेर, तिमीले ध्यान दिएर सुनेको भए पो भन्थे, बोलीमा ध्यान कहाँ हुन्थ्यो तिम्रो, बोल्दा बोल्दै रोकिए म। हो त नि, जहिले पनि गिद्धले सिनो हेरे जसरी तिम्रो शरीर हेरेर बस्छु नि, आधार आवेगमा आए। मैले कहिले भने त्यस्तो, ननीको लाग्यो मलाई जन्मदिनको दिन पनि। अरू बेला मन्दिर जाउँ भन्थ्यो, आज साथी चाहिएन भनेनौ, अनि के भन्नु त। आधारलाई के थाहा, मलाई मेरो जन्मदिन त्यत्तिकै पनि विशेष लाग्छ, मलाई यो दिन मन्दिर एक्लै जान मनपर्छ। मैले उसलाई भनिनँ, बच्चे केकले आएकी रहेछ, मैनबत्ती पनि थियो, दुई र चार बनाइएको। मलाई यो देखेर आधार संसारकी महामूर्ख केटी जस्तो लाग्यो। जन्मदिनमा केक काट्नु मलाई पटक्कै मन नपर्ने कुरो हो। जिन्दगीमै पहिलोपटक आधार र म केक काटेर जन्मदिन मनाउँदै थियौँ। मेरो अनुहार हेर्न लायक नै थियो, चमक हराएको विरक्त लाग्दो अनुहार। केक काटिसकेपछि खुवाइदिएँ मैले, उसै गरी खुवाइदिएँ मलाई। कम्प्युटरमा नारायण गोपालको गीत बजिरहेको थियो, साउनको झरी बनी तिमी आउन। केक खानेर खुवाउने काम सकियो। आधारले मेरा दुवै खुट्टा आफ्नो काखमा राखी, खल्तीबाट सानो बट्टा निकाली, चाँदीको बिच्छी रहेछ, पहिले दाहिने खुट्टामा लगाइदिए, त्यो खुट्टामा चुम्बन गरी, देब्री खुट्टामा पनि लगाइदिए र त्यहाँ पनि चुम्बन गरी। म रुनै आँटेकी थिएँ, खुसीले होइन, मलाई आधारको माया खेर गइरहेको र यत्रो गर्दा पनि आफू खुसी हुन नसकेको पीडाले पोल्दै थियो। आधार कति मूर्ख केटी होली भनेर दिक्क मारिरहे। ऊ भने एकदमै फराक फुरुक्क देखिन्थे, अनुहारमा एक किसिमको अद्भुत चमक थियो। कस्तो राम्रो सुहाएको, पहिलोपल्ट तिम्रो खुट्टा देख्दा म लोभिएकी थिएँ। जरुरी थिएन, मुखेले शुभकामना दिए पनि पुग्थ्यो। यहाँ आफ्नो जन्मदिन सम्झने फुर्सद छैन मान्छेलाई, अझ अरूको जन्मदिन सम्झेर शुभकामना दिनु नै उपहार ठान्छु म, यत्रो दुःख गर्नु पर्थेन। तिम्रो जन्मदिन मैले यति पनि गर्न नपाउनु, यो त मेरो कुरा हो नि, आधारले भने। उसको फोनको घन्टी बज्यो, म आइहालेँ मम्मी दुई मिनटमै, होइन खाना खाएर जाऊ, मैले भने। ऊ फोनमा थिए, ए मम्मी आज निर्देशिकाको जन्मदिन रहेछ, भर्खर फोन गरेर बोलाएकी छ, म त्यहाँ गएर आउँछु, आधा घन्टा पनि लाग्दैन, आधारले फोन राखे। मैले भने, तिमी अहिले पनि मसँगै भएको कुरा किन नभने कि मम्मीलाई? मम्मीको जे भन्नु मनै हो, तिमीलाई माया गरेको थाहा पाउनुभयो भने उहाँलाई अनसेक्योर फिल हुन्छ, नराम्रो लाग्छ कि उहाँलाई। मलाई आधारको मम्मी त्यस्तो गर्नुहोला भन्ने लाग्दैन, उहाँ मायालु र दयालु देखिनुहुन्छ, उहाँ मलाई पनि माया गर्नुहुन्छ, एक्लै बसेकी छु भनेर धेरै सम्झाउनुहुन्छ। आधारको बनावटी कुरा भनी ठान्छु म, ऊ देखाउन चाहन्छे मम्मीलाई भन्दा महत्त्व दिन्छु तँलाई भनेर। आफ्नो मम्मीको चित्त दुखाएर मलाई माया नगर, चाहिँदैन आधार मलाई त्यस्तो माया, तिम्रो र मेरो कुनै भर छैन, न त कुनै टुङ्गो छ। बाटो हिँड्दा हिँड्दै भेटिएका यात्री हौ हामी, गफ गर्दै बाटो काटेर अन्ततः आफ्नो बाटो लाग्नुपर्छ। तिमी मलाई चौतारी नसम्झनु, जहाँ आफ्नो मर्जीले घन्टौँ बस्न सकौली, म त यात्री हुँ, मलाई अगाडि जानु छ। तिम्रो पनि आफ्नो उद्देश्य होला, आफ्नो अलग बाटो छ। यो क्षणिक आनन्दका लागि वर्षौँसँगै हुनुपर्ने सम्बन्धलाई नबिगार्नु। म एकदम भावुक बने, हो बिहानदेखि उसले गरेको कुनै पनि प्रयत्न मन परिरहेको थिएन मलाई, चाहिने भन्दा बढी मञ्चन गरिएको नाटकको दृश्य जस्तो पनि गर्छ कसैले। जाओ जी जा, जाओ जी जा, जाओ खाना खाइसकेपछि ओछ्यानमा लडियो। घर जाने कुनै तर्खर छैन। उता मम्मीलाई आधा घन्टामा आउँछु भनेकी थिए। तीन घन्टा बितिसक्यो। तिमी घर जाऊ, मम्मी चिन्ता गर्दै हुनुहोला, मैले सम्झाएँ। के तिमीलाई म बसेर बोर भयो? त्यस्तो होइन, तिमीले अघि मम्मीलाई आधा घन्टामा आउँछु भनेको थियो। आधा घन्टा बितेको उहिल्यै हो म्याम। के नै गर्नुहुन्छ र मम्मीले, त्यही गाली त हो नि। म जे पनि सहन सक्छु तिम्रो लागि, लभ यु बेबी, उसले भने। आधार फेरि सुरु भए। तिमी भएरै म बाँचिरहेको छु। तिमी रिसायो भने म सास फेर्न सक्दिनँ। तिमी त मेरो प्राण हो। मसँग प्रेमिल कुरा गरेर कहिले पनि अगाउँदिन हौ। ऊ मेसेज पनि त्यस्तै लेख्छ। दिनमा चार पाँचवटा भन्दा बढी मेसेज गर्छ। हप्तामा तिन चार पटक भेट्न आए उसलाई खाएकै पच्दैन। मलाई पनि यस्ता कुराको बानी बसिसक्यो। म कहाँ आएपछि घरै जान नपरे हुन्थ्यो भन्ने कामना गरी बस्छ। घर जानै मान्दिनँ। जहिले पनि मैले धकेलेर पठाउनुपर्छ। अहिले पनि मैले नै जबरजस्ती पठाएँ। मेरो निधार र गालामा चुम्बन गरेर गए। घर पुगिन्जेल हेर्दै गए। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको कथाको शीर्षक आधा आधी हो। आधा आधीको वाचन अझै बाँकी छ। कथाकार निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र म भित्र रहेको यो कथा हामीले आजको श्रुति सम्वेकमा वाचन गरेका हौं। बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र म भित्र संग्रहित कथा आधा आधीको वाचन सुनिरहेका छौ। अब यसको बाँकी अंश वाचन सुनौ। हाई सुट्यो, के छ, के गरिरह? अस्ति मैले त तिमी र मेरो प्रेम सम्बन्धको सपना देखेँ। त्यो देखेको सपना आज लेखेँ, तर पढेपछि आफैलाई लाज लाग्यो। अरूले लेखेको पढ्दा केही हुँदैन थियो। तिमीले पढ्यो भने मेरा बारे के सोच्छ होला जस्तो लाग्यो। तर त्यो सपना देख्दा साह्रै रमाइलो फिल गरेको हुनाले लेखेँ। आई होप यु डोन्ट माइन्ड। तिमीलाई पढ्न मन भए देखाउला, नत्र तिन चारचोटि पढ्छु अनि च्यातिदिन्छु। भोलि मेरो बिदा छ, तिमी फ्री भए भेटौँला। टेक केयर, लभ यु हनी। आधारको मेसेज सधैँ यस्तै खालको हुन्छ, एकदमै प्रेमिल र लामो। आज अर्को नयाँ कुरा थपी सपनाको। हुन्छ आऊ न, म पढ्छु, रिप्लाई गरेँ मैले। बिहानै आई मेरो कोठामा, सपना लेखेको लामो कापीको दुई पेज छोडेर गई। हतार हतार फर्की। हिजो त बिदा छ भन्थी, फेरि किन हतारिएर गई? म केही पनि बुझ्दिनँ उसको चालमाल। म पढ्छु उसको सपना। आफ्नो सपनालाई उसले शीर्षक दिएकी छे, हाम्रो स्वप्निल सङ्गम। बाहिर जाडो छ, चिसो हावा चलेर झन् जाडो बढेको छ। तिमी र म ओछ्यानमा ब्ल्याङ्केट ओढेर सिरानीको आडमा बसिरहेका छौ। तिमी सेतो स्लिभलेस नाइट गाउनमा परिजस्तै राम्री देखिएकी छौ। तिम्रो कर्ली कपाल तिम्रो आँखामाथि पर्छ, म त्यसलाई हटाइदिन्छु। तिमी किताब पढिरहेकी छौ, म चाहिँ सधैँ जस्तो तिमीलाई आँखाभरि हेरिरहेकी छु। अचानक तिमी किताब बन्द गर्छौ। तिमी मेरो काँधमा आफ्नो टाउको राख्छौ। बिस्तारै म तिम्रो कपाल चलाउन थाल्छु, हल्का मालिस जस्तो गर्छु, तिमी आँखा बन्द गर्छौ र निधाय चाहिँ गर्छौ, तिम्रो निधारमा हल्का चुम्बन गर्छु, त्यसपछि एकपछि अर्को गालामा तिमी अझै आँखा बन्द गर्छौ, गालामा चुमेपछि तिमी मेरो चाहना तिम्रो ओठ चुम्ने हुन्छ, चिउँडो र नाकमा चुम्छु, औँलाहरूले तिम्रो गालामा चलाइरहन्छु, तिमी आँखा खोल्छौ मलाई हेरिरहन्छौ, हामी धेरै बेरसम्म एकअर्कालाई हेरिरहन्छौ, तिमी केही मागे झैँ र केही चाहे झैँ गर्छौ, मेरो नजिकै आउँछौ, यति नजिक कि हामी एकअर्काको सास फेर्न सक्छौँ, म बिस्तारै आफ्नो हातले तिम्रो कपाललाई हल्का समातेर तिम्रो ओठलाई स्पर्श गर्छु, तिम्रो ओठ चिसो छ, गुलाबको पत्र जस्तै मुलायम, रसदार, मानौ तिमी रसदार नहौ, म त्यसलाई पान गर्थेँ, प्यास झन बढ्थ्यो, लाग्थ्यो म सधैँ प्यासी नै हुन्छु, तिम्रो ओठको चुम्बन मेरा लागि अमृत पान गरे चाहिँ थियो, यति धेरै रोमाञ्च मैले कहिल्यै पाएकी थिएन।
गरीब की इच्छा पूरा न कर दो, तुम तो गरीब न जाऊं मैं धोबे बलिहारी।
केही बेरपछि तिमी मादक स्वरमा भन्छौ, भयो नै भयो, मेरो कानमा यो ध्वनिले झन् चाहनाको अङ्कुर फुराइदिन्छ, लाग्छ तिमी अरू केही पनि मसँग चाहिरहेकी छौ, म ओठलाई चुम्बन गर्न छाडेर गालामा चुम्न थाल्छु, तिमी आफ्ना आँखा बन्द गर्छौ, मानो तिमी रोमाञ्चित भयो, चाहनाको लहर उठेका छन्, म आफ्नो टाउको तिम्रो छातीमा राख्छु र फेरि चुम्न थाल्छु, अब यो नाइट गाउन बाधक बनिसक्यो, ब्ल्याङ्केट तलबाट हात लगाएर म नाइट गाउन फुकालिदिन्छु, ब्राउन कलरको टु पिसमा तिम्रो शरीर साह्रै खुलेको छ, तिम्रो पातलो कम्बर, स्पटिक जस्तो स्किन, लाग्थ्यो न्यूड पेन्टिङ हो तिमी, तिम्रो शरीर साह्रै छरितो र सुन्दर देखिरहेको थियो, म हरेक अङ्गको स्पर्श गर्न चाहन्थे। मूर्तिकार जो मानव मूर्ति बनाउँदा हरेक अङ्गलाई आफ्नै औँलाले स्पर्श गरेर अङ्ग अङ्गसँग औँलाले बोल्छ, तिम्रो स्पर्श कति मुलायम छ, तिमी बीचमा मादक आपात निकाल्छौ र तिम्रो त्यो टु पिस शरीरबाट हटिसकेपछि स्फटिक जस्तो अङ्ग अङ्गमा मैले हल्का चक्लेट जसरी चुसेँ, तिमी नाइ भयो भन्थ्यौ तर त्यो आवाजमा कुनै पीडा थिएन, म फेरि तिम्रो शरीर चुसिरहन्छु, चुमिरहन्छु, तिमी अलि माथि उठ्छौ, बिस्तारै मेरा औँलाहरू तिम्रा शरीरभरि सलबलाइरहन्छन् र यसै गरी हामी एकअर्कामा नागबेली जसै गरी जोडिएर रहन्छौ। जोडी नाग जस्तो एकअर्कामा लिप्त हुन्छौँ हामी, ब्ल्याङ्केट तल झरेछ, मेरो घिउ रङको ट्र्याकसुट शरीरबाट कति बेला निक्लेछ या तिमीले निकाल्यो होसै छैन, हामी छुटिन तयार छैनौँ, मानव एउटा चुम्बकले अर्को चुम्बकलाई टाँसेको छ आफू आफूमा, धेरै बेरसम्म एकअर्कामा बाँधिरहन्छौँ, केही थाक्छौँ, म तिमीलाई हेरिरहन्छु, लाग्छ तिमी सधैँ यसरी नै बाँधिएर बसिरहौ, बयान गर्न सक्दिन, ठाने तिमी मेरी हौ भने थ्याङ्क यू सो मच फर लभिङ मी, तिमी निनाउरो स्वरमा मतिर मुस्कुराएर भन्छौ आई लभ यु, तिमी मेरो छातीलाई सिरानी बनाएर सुत्छौ, म बिउजन्छु, तिमीलाई खोज्छु, तिम्रो अनुभूति गर्छु, मनभरि प्यास जाग्छ कहिले नमेटिने। कथा पढे जे गरी पढे पढिन्जेल पनि लागेन यो ममाथि लेखिएको कुरा हो, यो आधारले देखेकै सपना हो त, यस्तो सपना पनि देख्छन् र कसैले, पक्कै पनि आधारको कल्पना होला, मनगढन्ते कुरा, उसलाई यस्तैको रहर होला र त लेखी, मबाट त्यो सम्भव नै छैन, एकदमै माया लाग्यो, सारा आकाङ्क्षा दबाएर बसेकी छ, उत्तिकै रिस पनि उठिरहेको छ, किन आफ्नो अस्तित्वका लागि केही प्रयास गरिन, एकदमै कातर केटी लाग्यो, आफूभन्दा ठुलो केही पनि हुँदैन। सो अस्तित्वभन्दा मूल्यवान दोस्रो केही हुन सक्ला? म मान्दिनँ। कहिले बाँच्छ आफ्नो जिन्दगी यो केटी? संस्कार परम्परा भन्दैमा आफ्नो भागमा परेको जिन्दगीलाई दुत्कार्नु हुँदैन। आफ्नो भागमा परेको जिन्दगीलाई किन स्वीकार गर्न नसकेकी आधारले? उसकी हजुरआमाले जसरी जीवन बिताउनु भयो, आमाले पनि उसै गरी बिताउनु भयो आफ्नो जीवन। के जरुरी छ आधारले पनि त्यसै गरी जीवन बिताउनु पर्छ भन्ने? कसरी देखाउँछ अब आधारले हजुरआमा र आमाले जस्तै गरी जिन्दगी बिताएर? म दिनभर यस्तै सोच्दै बसेँ। साँझ आधार कोठामा आई, अनुहार एकदमै आत्तिएको थियो। पानी खाऊ, पानी दिएर म कुर्सीमा बस्छु। पानी खुवाई खुवाई गाली गर्ने विचार हो कि क्या हो म्याडमको? आधार डरारी बोलिरहेकी छ, म बुझ्छु। त्यो सपना हो कि कल्पना? के कुरा, बुझी बुझी पनि नबुझी चाहिँ गरेर सोच्छौ? तिम्रो स्वप्निल सपना मिक्स एकदमै सजिलैसँग उत्तर दिन्छ। पुरा नहुने सपना देखेर के फाइदा हो? के गरौँ त म? तिमी मलाई रेपिस्ट सम्झन्छौ? तिमीले मेरो माया र टचलाई स्वीकारेको कल्पना गर्छु, सपना देख्छु। म अब सकेसम्म तिमीलाई छुन्न भन्ने निर्णय गरेको छु, हेरौँ के हुन्छ। आधार सफाई पेस गर्छ। किन सम्भव हुनेतिर लाग्दैनौ आधार? कहिलेसम्म सपना र कल्पनामा बाँचिराख्छौ तिमी? तिमीले मेरो अस्तित्वलाई स्वीकार गरेर त्यसै पनि ऋणी भइसके। वास्तवमा सेक्सुअल फ्यान्टासी पनि सेक्स गरे बराबर हो। म अहिले यसैमा सन्तुष्ट छु। त्यो लेखेको पनि आफ्नो सन्तुष्टिका लागि नै हो उसले भने। मबाट यो कुनै हालतमा पनि सम्भव छैन आधार। हुँदै नहुने कुराको पछि किन लाग्छौ तिमी? तिम्रो कुरा सुन्दा लाग्छ, मैले तिमीलाई साथी भनेर फाइदा उठाइरहेको छु। तिमी चाहँदैनौ भने ठिकै छ, म तिम्रो कोठामा आउँदिन उसले भने। बाहिरतिर भेट्छु जहाँ म आफ्नो कन्ट्रोल नगुमाऊ, तर मलाई आफूबाट टाढा नगर। तिमीले मेरा लागि असामान्य हुनु पर्दैन। म पहिले पनि यस्ता कैयौँ इच्छा दबाएरै बाँचेकी छु। आई लभ यु आधार रोई, मेरा आँखा पनि ओबाना रहिरहन। कति केटाहरू सम्भव नभएर सजिलो उपाय यही हुन्छ भन्ने ठान्यो कि? किन यसैलाई आफ्नो प्रकृति मान्यो? के भन्छ त भनेर ठट्टा गरे मैले उससँग। ऊ त एकदमसित रिसाई भन्न थाले, तिम्रो मतलब? केटाले मलाई नहेरेर अथवा मन नपराएर के म तिनीहरूको नजिक हुन नसकेर यस्तो गरेँ मैले? तर लेट मी टेल यु, केटाहरूलाई नजिक लिएर आउन कुनै गाह्रो छैन। मलाई केटाहरू राम्रो लाग्दैन। केटीसँग कम्फर्टेबल फिल गर्छु जहाँ म कसैलाई ख्याल राख्न सकौँ, नखरा उठाउन सकौँ। म हर्षण विस्मादको स्थितिमा थिएँ। ऊ नै बोली, म अहिले कल्पनाले नै काम चलाउँछु। आधार नै यसो भन्छ भने म के भन्नु? ब्रह्माण्ड पागल हो कि आधार प्रेमी हो म केही पनि बुझ्दिनँ। मलाई त आधार साथी र गार्जेनसी बाहेक केही लाग्दैन। उसले भनेको पनि थिए नि तिमी आफ्नो बर्थडेको दिन मसँग कति दिक्क मानिरहेको थियो। मलाई थाहा भयो त्यो दिन तिमी मेरो माया होइन, साथ चाहन्छौ। खालि तिमीलाई नछोइकनै माया नगरिकनै माया गर्ने साथ, तिमी निर्मल केटी हो नि त, म किन बिर्सन्थेँ? त्यो बेला आधारको यो कुराले खुसी भएकी थिएँ म। मेरो आशय पनि थाहा रहेछ भनेर। फेरि यो सब के हो? मैले नै ठाउँ दिएकी हुँ यहाँसम्म आउन र यस्तो विधिको सपना देख्न। मलाई रिङ्गटा लाग्न थाल्यो कि म पनि होइन होइन, यो कदापि हुन सक्दैन। होइन भने म किन उसलाई छोड्न सकिरहेकी छैन त? उसको मन दुख्ला भनेर म किन होसियारीमा हुन्छु सधैँ? यस्तो पनि भनेकी नै थिए, तिमी कति सजिलैसँग भन्छौ मलाई माया गर, स्पर्श अरूलाई गर्नु, माया बिना स्पर्श गर्नु त पाप बराबर हो, वेश्यागमन सायद। तिमी मलाई कहिले त त्यही दयासम्म पनि गर्दिनौ है। तिमी पहिले जस्ती छैनौ, आफूले लगाएको प्यान्टभरि को को केटाको नाम लेखी बस्छौ, मलाई पटक्कै मनै पर्दैन, तिमी मेरो फिलिङ्सलाई वास्ता नगरी बस्छौ। तर पनि म केही गर्न सक्दिनँ, तिम्रो खुसीका लागि म आफ्ना सारा दुःख र पीडा बिर्सिन्छु। तिमी बाहेकहरूलाई माया गर्नै सक्दिनँ, न त अरूको मायाको खाँचो नै छ मलाई। अब मेरो माया यस्तै हो, यस्तै हुन्छ तिमीले नचाहे पनि। मेरो माया त केवल एउटा फूल हो जुन तिम्रो हातमा ओइलाउन चाहन्छ। यस्तो कुरालाई पनि किन मैले हल्का लिएँ? यो सब के गरिरहेकी छु म? किन यो कुरालाई ठुलो ठानेकी छैन मैले? तिमीमा एउटा छुट्टै शक्ति छ जसले हरेक मान्छेलाई आफूतिर तान्छ, तिमीलाई कसैले नकार्न चाहेर पनि सक्दैन। आधारका यस्ता कुरालाई पनि मैले हाँसेर उडाइदिएकी थिएँ। सबै यथार्थ थाहा भई भई यो सब भनिरहेकी छ त म के गरौँ? अब भने म घनचक्करमा परिरहेकी छु। मान्छेको स्वभाव नै त हो, जे कुरा हुँदैन भने त्यसकै पछि लाग्ने, नपाउने कुराको मोह ज्यादा गर्ने, नचाहिँदो आसक्ति पाल्ने। निरर्थक, म उसको मन दुखाउन चाहन्न, न त यो सम्बन्धलाई अगाडि बढाउन।
रङ्ग श्याम सङ्ग मिलनात चित्त गङ्ग श्याम, रङ्ग श्याम सङ्ग मिलनात चित्त गङ्ग श्याम, रङ्ग श्याम सङ्ग मिलनात चित्त गङ्ग सुख जा क्षणी मोहनी वदेही मन वीणा मंत्र मुग्ध मोहर रे मी मे राधिका राधिका प्रेमिका।
फोन करे, हेलो के भयो भन स्वीटू? आवाज निकै सानो र कम्पित थियो उसको। केही होइन, कि फेरि बिहे गर्ने मुड आयो तिम्रो? अहिले छैन, फेरि आउला नि कुनै दिन। मुड आएपछि तिमीलाई भनिहाल्छु नि किन हतार गर्छौ। तिम्रो प्यारो मान्छेहरूको कुरा नगर्दा के तिमी सानी हुन्छौ? कस्तो अचम्म, ऊ आफै बिहेको कुरा झिक्छे, फेरि आफै केही बोलिन। मलाई पिल्साउने काम नगर, तिमीलाई थाहा छैन तिमीले बिहेको कुरा गर्दा मेरो मन कति पोल्छ भनेर। मैले कसैको कुरा गरेकी छैन म्याम, तिमी आफै गर्दैछौ। मैले भने म त जाँदैछु यो कोठा छोडेर। अब कहाँ घर? फोनमा कुरा गर्दा गर्दै ऊ मेरो कोठामा आइपुगे। तिमी रिसायो हो मसँग? आधार त तिमी पनि रुला चाहिँ गर्छ होइन हो, केटाकेटी हौ र त्यत्तिकै पनि रिसाइरहनलाई किन त? तिमी कहाँ जाने कुरा गर्दैछौ? उसले सोधी। म घर जान लागे कि हेटौँडा। अचानक अस्ति भेट्दा त केही भनिनौ? निन्याउरोसँग एकदमै मसिनो स्वरमा ऊ भन्छे। भन्छु भन्दै थिएँ, ऊ सुकै बिर्सेछु। अनि कहिले फर्कन्छौ त? उसले सोधी। मैले भने ठेगान छैन। मेरो माया लाग्दैन तिमीलाई? आधारले सोधी। म त तिमीलाई आफूलाई भन्दा बढी माया गर्छु। म तिमीलाई जित्न चाहन्छु आफ्नो अनकन्डिसन मायाले, केयरले, कोसिसले। तिमीलाई म त्यसै माया गर्छु जस्तो एउटा लोग्नेले आफ्नो स्वास्नीलाई गर्छ। त्यसपछि म के भनौँ के भनौँ भए, मेरो आफ्नो घर आमा बुवा पनि त छ। मैले उसलाई यति मात्रै भन्न सकेँ, मेरो त तिमी बाहेक कोही पनि छैन यो संसारमा, कोही कसैको कमी छैन यो संसारमा। आधार, तिम्रो मम्मी पनि त जिउँदै हुनुहुन्छ कि आँखा देख्न छोड्यौ? म चाहेर पनि रुखो बोलेकी थिएन। मम्मी अरे अलग कुरा हो त, तिमीलाई मेरो माया झुटो लाग्छ, मेरो माया बनावटी लाग्छ, अझ मेरो मायालाई त तिमी सतही भन्छौ, म मरेर गएपछि बल्ल बुझ्छौ मलाई। आधार रिसाई चर्की आँखाभरि आँसु लिएर गई। नरौ, नजाऊ, एकछिन बस न भन्न त मन थियो तर आवाजै निस्केन। कथाकार निरूपा प्रसुनको कथा आधा आधीको वाचन अब दुई श्रृङ्खला लगाएर हामीले आज यहाँ पूरा गर्यौं। निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र मभित्र संग्रहित कथा आधा आधीको वाचन हामीले गरेका थियौं। यो वाचन सँगसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। हाम्रो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो कार्यक्रमको ठेगाना कार्यक्रम श्रुति सम्वेक, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेलका लागि shrutiutiai shruti@unn.com.np। हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा हुन्छौँ। नमस्कार।